الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم افغير الله ابتغي حكما وهو الذي انزل اليكم الكتاب مفصلا والذين اتيناهم الكتاب يعلمون انه منزل من ربك بالحق فلا تكونن من المفترين وتمت كلمة ربك صدقا وعدلا لا مبدل لكلماته وهو السميع العليم وإن تطع أكثر من في الأرض يضلوك عن سبيل الله إن يتبعون إلا الظن وإن هم إلا يخرصون إن ربك هو أعلم من يضل عن سبيله وهو أعلم بالمهتدين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما بہت زیادہ ایکوس کو لگ رہا ہے میرے اپنے کام میں ایسے ہو گیا اس لیے کہ یہ اس کے اندر اسپیکر بھی ہے
نہیں اسپیکر نہیں ہے اس میں بس یہ ہے
بہت زیادہ بول رہی ہے
چشمہ آپ بعد میں دیں گے
جس کے اندر ہم سورہ انعام کی تفسیر پڑھا کرتے ہیں بارش قرآن کی جو نمبر تین میں سے جو آیات آپ کے سامنے تلاوت کی گئی ہیں سورہ انعام کی آیات نمبر 114, 115, 116 اور 117 ہیں ان کے اوپر پچھلی مجلس کے اندر بھی کافی ساری بات ہو چکی تھی ترجمہ اور خلاصہ تفسیر کے ضمن میں اور آج ہم ان کے معارف و مسائل پڑھیں گے ان کے معروف مسائل میں حضرت مفتی مولانا محمد شفیع رحمۃ اللہ علیہ فرماتے ہیں کہ پچھلی آیات میں اس کا ذکر تھا کہ مکہ رسول کریم صلی اللہ علیہ وسلم اور قرآن مجید کے حق اور صحیح ہونے پر کھلے کھلے معجزات اور دلائل دیکھنے اور جاننے کے باوجود ہر دھرمی سے یہ مطالبہ کرتے ہیں کہ فلاں فلاں قسم کے خاص معجزات ہمیں دکھائے جائیں تو ہم ماننے کو تیار ہیں. پیچھے ہم کافی ساری آیات کے اندر یہ مضمون پڑھ چکے ہیں کہ مشرکین مکہ جو ہیں وہ نبی علیہ السلام کے سامنے آ کر کے فرمائشیں کرتے رہتے تھے کہ ہمیں آپ یہ نشانی دکھا دیں, ایسا کر کے دکھا دیں, یہ معجزہ دکھا دیں تو پھر ہم ضرور بالضرور آپ کے اوپر ایمان لے کر کے آ جائیں گے, آپ کی بات کو مان لیں گے. بہت تاکیدی الفاظ کے ساتھ وہ بلکہ تسمے بھی کھا دیتے ہیں. تو اسی کو یہاں پہ سمرائز کر رہے ہیں کہ قرآن کریم نے ان کی کچھ بحثی کا یعنی اس کو صرف کچھ بحثی قرار دیا, یعنی یہ جو باتیں تھیں نا یہ سیدھی باتیں نہیں تھیں بلکہ ان کے اندر کچھ ہی تھی, ان کے اندر کوکڈنیس تھی, ان کے اندر ایک تیڑھ پن تھا, یہ سیدھی باتیں نہیں تھی جو یہ لوگ کیا کرتے تھے. تو ان کا یہ جواب دیا قرآن مجید نے کہ جو معجزات یہ اب دیکھنا چاہتے ہیں ہمارے لیے ان کا ظاہر کرنا بھی کوئی مشکل کام نہیں ہے. حتیٰ کہ پچھلی آیات میں تو یہ بھی فرما دیا تھا کہ مردوں کو بھی زندہ کر کے ہم ان کے سامنے لے آتے ہیں, جس کا انہوں نے مطالبہ کیا بھی نہیں ہے. ہم ان کے سامنے فرشتے بھی اتار دیتے ہیں, ہم یہ بھی کر دیتے ہیں, وہ بھی کر دیتے ہیں, یہ کرنا ہمارے لیے کوئی مشکل کام نہیں ہے. لیکن یہ لوگ ہٹ دھرم ہیں, تو ان کو دیکھنے کے بعد بھی سرکشی سے باز نہیں آئیں گے اور قانون قدرت کے ماتحت اس کا فیصلہ نتیجہ پھر یہ ہوگا کہ ان سب پر اللہ کا عذاب آ جائے گا. تو ان کی جو طبیعت تھی ان سے اللہ رب العزت بخوبی واقف تھے, کیونکہ اللہ رب العزت ان مشرکین کے بھی ویسے ہی خالق جیسے کہ مومنین کے خالق, ان مشرکین کے بھی دنوں کے حال جاننے والے ویسے ہی جیسے کہ مومنین کے دنوں کا حال جاننے والے. تو اللہ رب العزت نے یہ جواب دے دیا, براہ راست اللہ کی طرف سے یہ جواب ان کو مل گیا اور نبی علیہ الصلوۃ والسلام نے پھر ان کو منع کر دیا کہ نہیں, اب مزید جو ہے نا وہ ہمیں تمہیں معجزات وغیرہ دکھانے کی ضرورت نہیں ہے, اجازت نہیں ہے مزید معجزے دکھانے کی. تو اس میں ہمارے لیے کیا ہدایت ہے کہ ہم اس سے یہ اصول سیکھ جائیں کہ اب جو ہمارے سامنے جو لوگ ہیں نا, کہ جن کو ہم نے دین کی دعوت دی ہوئی ہے, ہم نے ان کو امر بالمعروف ونہی عن المنکر کی محنت ان کے درمیان کرنی ہے یا ان کے ساتھ ہم نے خیر خواہی کرنی ہے, تو وہ لوگ بھی اگر اس قسم کی باتیں کرتے ہیں کہ فلانی چیز ہماری خواہش پوری کر دو, فلانا تم جو ہے وہ یہ کر کے دکھا دو, اور تم فلانی جو ہے وہ کنسیشن لا کر کے دکھا دو, تو ہم اس کی پرواہ نہ کریں, بلکہ ہمیں جو اوپر سے حکم ہوا ہے یا اوپر سے ہمیں جو دین ملا ہے ہم وہی ان تک پہنچاتے رہیں, ہم وہی ان تک پہنچاتے رہیں. اگر ان کی قسمت میں ہدایت ہوگی, ماننا ہوگا, تو وہ مان جائیں گے, چاہے وہ آج مانے, چاہے وہ کل مانے, چاہے وہ پرسوں مانے, چاہے وہ مرنے کے قریب مانے. اگر ان کی قسمت میں ماننا ہوگا, یعنی اللہ تعالیٰ کی تقسیم میں, اللہ تعالیٰ کے فیصلے میں, ان کے جو حصے میں فیصلہ آیا وہ ماننے والا فیصلہ ہے کہ بھئی یہ مان جائیں گے, تو یہ ون وے اور دی ادر, یہ بلکہ آج نہیں تو کل, کل نہیں تو پرسوں, یہ کبھی نہ کبھی مان جائیں گے. تو ان کے نہ ماننے سے جو ہے نا وہ نہ تو دل برداشتہ ہو اور کام اپنا چھوڑ دیں یا فرسٹریٹ ہونا شروع ہو جائیں, اور نہ جو ہے وہ ان کے ڈیمانڈز کے اوپر جو ہے نا وہ اپنے میسج کو تبدیل کرنا شروع کر دیں, ان کی چاہت کے مطابق جو ہے وہ اپنے اصولوں کو چینج کرنا شروع کر دیں, کمپرومائز کرنا شروع کر دیں. نہیں, اس سے کوئی فائدہ نہیں ہوگا, اس سے وہ ہدایت پر نہیں آئیں گے. کہ آپ نے دین کو تبدیل کر دیا تو اب جو ہے نا وہ ہدایت پر آ جائیں گے, آپ نے جو ہے وہ فرائض کو چھپا دیا یا فرائض کو جو ہے وہ تبدیل کر دیا, نوافل کو فرائض بنا دیا, فرائض کو نوافل بنا دیا, تو اب ان کو ہدایت مل جائے گی. نہیں, اس سے ان کو ہدایت نہیں ملے گی, بلکہ یہ جو آپ نے دین کے اندر تبدیلی کر دی ہے نا, اس تبدیلی سے تو وہ پھر ایک گمراہی سے نکل کے دوسری گمراہی میں مبتلا ہو جائیں گے, کیونکہ جس دین کے اوپر, جس دین کے سامنے سر تسلیم خم کرنے سے ان کو کامیابی ملنی تھی, اب وہ دین تو آپ نے تبدیل کر دیا, تو اب مسخ شدہ دین کو وہ مان بھی لیں گے تو اس سے ان کی کامیابی تو نہیں ہوگی نا, وہ تو ناکام ہی رہیں گے, پہلے بھی ناکام تھے آگے بھی ناکام رہیں گے. فرق صرف یہ ہوگا کہ اگر آپ دین حق کی تبلیغ کرتے رہتے تو اس سے آپ کو فائدہ ہوتا رہتا, اس سے آپ کو فائدہ ہوتا رہتا, لیکن جب آپ نے دین حق کو تبدیل کر دیا کسی کو خوش کرنے کی خاطر یا کسی کو آن بورڈ لینے کی خاطر کہ بھئی وہ بھی آن بورڈ آ جائے گا, وہ بھی کشتی میں آ جائے گا ہماری, تو اس سے اس کے آنے کا تو کوئی چانس نہیں ہے لیکن آپ کا فائدہ بھی ختم ہو جائے گا. اور یہ چیز اتنی سخت ہے کہ ہم نے اسی سلسلے میں جو جمعے کے دروس معرف القرآن سے یہاں پر اب شروع کیے ہیں, پہلے تو مختلف قسم کے بیانات وغیرہ بھی ہو جاتے تھے لیکن معرف القرآن سے جب ہم نے شروع کیا تو مجھے یاد پڑتا ہے کہ وہ بنی سورہ بنی اسرائیل کی آیات چل رہی تھی, تو سورہ بنی اسرائیل کی آیات کے اندر ہم نے اللہ تعالیٰ کی طرف سے یہ اعلان بھی سنا تھا سورہ بنی اسرائیل کے اندر کہ نبی علیہ السلام کو اللہ تعالیٰ نے فرمایا کہ وَإِن كَادُوا لَيَفْتِنُونَكَ, کہ یہ لوگ تدبیریں کر رہے ہیں کہ آپ کو فتنے میں مبتلا کر دیں, اے میرے حبیب آپ کو یہ فتنے میں مبتلا کر دیں, عَنِ الَّذِي أَوْحَيْنَا إِلَيْكَ,
उस चीज के बारे में कि जो कि हमने आपके ऊपर वही करी है, यानी जो हमने दीन आपको दिया है ना वही के जरिए से, ये चाहते हैं कि ये आपको उसमें फितरे में मुब्तला कर दें ताकि आप क्या कर जाएं, लितफ्तरिया अलैना गैरा, ताकि आप जो है ना जो हमने आपको दीन दिया है तो भाई वही दीन है जो कि हमारी तरफ से आपको मिला, लेकिन आप अगर उसको तब्दील कर देंगे कि भाई मैं अल्लाह का रसूल हूं और अल्लाह ने मुझे ये दीन दिया है जो कि हमने हकीकत में आपको नहीं दिया था, तो इसका मतलब क्या हुआ? इसका मतलब ये हुआ कि आप हम पर अब झूठ बांध रहे हैं, इफ्तिरा कर रहे हैं कि आप कह रहे हैं कि अल्लाह ने मुझे ये दीन दिया है, ये अहकामात दिए हैं, ये फर्ज है और ये फर्ज नहीं है, ये हराम है और ये हराम नहीं है, जब आपने उसको चेंज कर दिया तो अब आप अल्लाह पर झूठ बांध रहे हैं। और दिस इज एग्जैक्टली व्हाट दे वांट यू टू डू, वो यही चाहते हैं असल में कि आपको इसके बारे में फितने में मुब्तला कर दें ताकि आप अल्लाह पर झूठ बांधना शुरू हो जाएं कि नहीं नहीं अल्लाह ताला ने जो है ना वो कत्ल की सजा जो है वो ये नहीं रखी थी, कसास नहीं रखी थी, दियत नहीं रखी थी, बल्कि जो है ना वो कुछ दे दिला करके आपस में मुक मुका करके जो है ना वो मसला खत्म कर देना, ये भी अल्लाह की तरफ से जायज है। ठीक है, चोरी करने की सजा जो है ना वो हाथ काटना नहीं रखी थी, बल्कि अल्लाह ताला तो चाहते हैं कि दुनिया के अंदर जो है वो सब खुश रहें और अच्छी जिंदगी गुजारें, हाथ वात काटेंगे तो खून निकलेगा, लोग जो है वो उनको हार्ट अटैक कहीं ना हो जाए खून वून देख करके, तो अल्लाह ताला ने कोई हाथ काटने की सजा नहीं रखी, बल्कि दूसरे तरीके से भी जो है ना वो जैसे हमारे यहां मुकमुका होता है तो इस तरीके से भी काम चल जाएगा। तो अगर आपने इस किस्म की कोई बात करी तो ये अल्लाह पर झूठ बांधना होगा, और ये यही चाहते हैं कि हमारे अहकामात को बदल दिया जाए। और फिर अल्लाह ताला ने आगे ये भी बतला दिया कि वह इज़ल लत्तखज़ूका खलीला, और अगर आपने ये काम कर लिया ना तो फिर ये लोग आपके पक्के दोस्त बन जाएंगे, आपके खलील बन जाएंगे और जरूर बे जरूर आपको अपना दोस्त बना लेंगे। तो क्या होगा इससे कि हमारे साथ तो आपका मामला हो जाएगा खराब, लेकिन इनके साथ आपका मामला हो जाएगा बड़ा अच्छा। तो ये यही चाहते हैं कि ये आपको दोस्त बना लें और अल्लाह ताला से कट्टी कर लें। होता है ना बच्चा जो है, जैसे मिसाल के तौर पर एक बच्चा अपने माँ बाप की बात मानता है और उनको नाराज नहीं करना चाहता और जैसा उन्होंने उसको कहा है करने के लिए वैसे ही करना चाहता है, लेकिन उसके साथ के जो वो लड़के होते हैं ना तो वो कहते हैं कि यार तुम हमारी बात मान लो तो हम तुम्हारे साथ बड़ी पक्की दोस्ती कर लेंगे, हम तुम्हें अपने इनर सर्कल के अंदर कबूल कर लेंगे, तुम हमारे करीबी साथी बन जाओगे, हम तुम्हारे साथ सारी बातें शेयर किया करेंगे, फिर हम जो है ना वो पार्टी भी किया करेंगे, हम मार्केट भी जाया करेंगे, हम फलानी जगह भी जाया करेंगे, फलानी जगह भी जाया करेंगे। वो कह रहे भाई मेरे अब्बा जो मुझसे नाराज हो जाएंगे, मेरी अम्मा जो मुझसे नाराज हो, तो यार फाड़ में गए तुम्हारे अब्बा तुम्हारी अम्मा, है ना, जहन्नम में गए तुम्हारे अब्बा तुम्हारी अम्मा, हम तो है ना तुम्हारे दोस्त, ठीक है ना, हम तो है ना तुम्हारे दोस्त, तो हम तुम्हारी जिंदगी अच्छी बनाएंगे, तुम हमारे साथ खुश रहना, हम तुम्हारे साथ खुश रहेंगे। बिल्कुल यही मामला जो कि आज भी जारी है बेवकूफों के दरमियान, आज भी जारी है यही मामला, 1400 साल पहले भी जारी था, वो भी आज ही के जैसे बेवकूफ किस्म के लोग थे, वही कहते थे कि अल्लाह से तुम कट्टी कर लो और हमें तुम दोस्त बना लो, बस हमारी बात मान लो। तो भाई हमारा काम है खैर की दावत देना और जैसे ऊपर से मिला है उसी के ऊपर जमे रहना, उसमें जरा रत्ती बराबर भी तब्दीली ना करना। अल्लाह ताला कुरान मजीद में एक और जगह इरशाद फरमाते हैं, फदक्किर इन नफअत ज़िक्रा, उस आयत के बज़ाहिर अल्फाज से तो बात ही समझ में नहीं आती, लेकिन अल्लाह जज़ाए खैर दे मुफस्सिरीन कराम को कि उन्होंने कैसी प्यारी बात समझाई कि तुम, इस आयत में अल्लाह ताला फरमाते हैं कि तुम नसीहत करते रहो अगर नसीहत करने से फायदा होता हो, तो इसका मतलब क्या है, इसका असल में मतलब यह है कि तुम नसीहत करते रहा करो, इसलिए नहीं कि अगर फायदा हो तो नसीहत करो और अगर तुम्हें नजर आ रहा है कि बंदा बात नहीं मान रहा तो नसीहत करना छोड़ दो, नहीं, इसका मतलब ये हरगिज में नहीं है, बल्कि इसका मतलब ये है कि तुम नसीहत करते रहा करो, क्योंकि नसीहत करने से जरूर बिल जरूर फायदा होता है। अब हम कहें कि अबू जहल को तो फायदा ना हुआ, नबी अलैहिस्सलाम सल्लल्लाहु अलैहि सारी जिंदगी उसको नसीहत करते रहे, उसको तो फायदा ना हुआ, अबू लहब को तो फायदा ना हुआ, वलीद पलीद को तो फायदा ना हुआ, तो फिर ये क्या कह रहे हैं कि जरूर बिल जरूर फायदा होता है। तो भाई सादा सी बात है, ये उसके फायदे की बात नहीं कर रहे अल्लाह ताला, बल्कि नसीहत करने वाले की फायदे की बात कर रहे हैं कि उसको जरूर बिल जरूर फायदा होता है। तो अकलमंदी का भी तकाजा यही है और हकीकत का भी तकाजा यही है कि हम नसीहत करें, खैरख्वाही का जज्बा जरूर हो हमारे पास, हमारे जहन में, हमारे दिल में खैरख्वाही अगले बंदे की जरूर हो, लेकिन नॉट टू द एक्सटेंट कि हम उसको खुश करने के लिए दीन तब्दील कर दें। ठीक है, आजकल जो है वो, आजकल तो खैर क्या है, हमेशा के पुराने पुराने ढोल हैं, कोई नई बातें नहीं है। आजकल लोगों को बड़ी फिक्र पड़ी हुई है कि अगर हमने ये नहीं किया, टेक्नोलॉजी को ऐसे इस्तेमाल नहीं किया, भाई हम तो खुद भी करते हैं टेक्नोलॉजी को इस्तेमाल, क्या ये बगैर टेक्नोलॉजी के सारा काम हो रहा है क्या? क्या व्हाट्सएप टेक्नोलॉजी नहीं है? क्या जूम टेक्नोलॉजी नहीं है? क्या हम भी कर रहे हैं अल्हम्दुलिल्लाह टेक्नोलॉजी को इस्तेमाल? लेकिन कुछ लोगों की ना भाई नीयत होती है ना असल में, इन्नमल आमालु बिन्नियात, आप किस नीयत से टेक्नोलॉजी को इस्तेमाल कर रहे हैं और क्या आपके दिमाग के अंदर जो है वो ख्यालात चल रहे हैं और आपकी प्रायोरिटीज क्या हैं, तो उससे जमीन आसमान का फर्क पड़ जाता है। इन्नमल आमालु बिन्नियात का यही तो मतलब है। तो बस यही पढ़ा हुआ है कि बस बाय हुक और बाय क्रुक टेक्नोलॉजी को इस्तेमाल किया जाए, वरना वी आर गोइंग टू लूज ए होल जनरेशन, अदरवाइज वी आर गोइंग टू लूज ए होल जनरेशन, यानी सारी जनरेशन जो है ना वो फिर लूज कर देंगे। पता नहीं क्या मतलब है इस लूज करने का, आगे पीछे दो चार सवाल करें तो पता चलेगा लूज द होल जनरेशन से आपकी मुराद क्या है। डू यू इवन हैव द होल जनरेशन? डू यू इवन हैव ए पार्ट ऑफ योर जनरेशन दैट यू आर गोइंग टू लूज इफ यू डोंट डू सच एंड सच? आपके पास तो है ही नहीं कोई, इस मखमसे में मुब्तला है कि गोया कि आपके झोली में जो है वो जनरेशन पड़ी हुई है, और अगर आपने जो है उनको मजीद खुश करने के लिए ये हरकतें ना करी तो फिर आप उनको लूज कर जाएंगे। एकदम इब्तिदा ही गलत होती है, अजम्पशंस ही गलत है, गुमान ही गलत है। ज़ाहिर है गलत गुमान से बात शुरू होगी तो फिर उल्टे सीधे आगे और टेढ़ा ही जाएगा मामला। फिर उसके बाद फिर यह है कि भाई ये तब्दीली कर दो वो तब्दीली, मौलवी साहब मना कर रहे हैं, मौलवी साहब तो वैसे ही दफियानूसी है, उनको तो हर वक्त जो है वो रिस्क फैक्टर ही नजर आता रहता है, ये कर देंगे तो इससे ये रिस्क है और ये कर देंगे तो उससे ये रिस्क है। तो इस वजह से ना वी शुड रन राइट अहेड एंड अवेल द बेस्ट अपॉर्चुनिटीज, एंड ये भी करना चाहिए, वो भी करना चाहिए, ये भी करना चाहिए, वो भी करना चाहिए, वरना वी विल लूज अ होल जनरेशन। ये बस जो है ना वो दिमाग के मखमसे होते हैं, अपनी इमेजिनरी चीजें बनाई हुई होती हैं कि बस ये ऐसे है और दीन का काम ऐसे करना चाहिए और दीन ऐसे इस चीज को कहते हैं, दीन उस चीज को कहते हैं, अपनी तरफ से दीन बनाया हुआ है। और मौलवी साहब जो है वो तो जी हर वक्त ये कहते रहते हैं कि भाई नहीं ये हम ये काम नहीं कर सकते, हम ये काम नहीं कर सकते, इसकी इजाजत नहीं है, इसकी इजाजत नहीं है। मैं आप में से शायद किसी को बात समझ में आई हुई जिनसे कि पहले भी इस टॉपिक पर बात हो चुकी है, लेकिन ये कहना भी बहुत जरूरी था। बहरहाल तो हमने अपना काम करना है, दीन को मस नहीं करना। इसीलिए रहमतुल आलमीन सल्लल्लाहु अलैहि वसल्लम ने उनके मांगे हुए मौजजात के जाहिर करने से शफकत की बिना पर इनकार कर दिया कि इनकी फरमाइशी पॉलिसी को हम फुलफिल करते रहेंगे, मानना वाना इन्होंने कोई है नहीं, ये खाली कुछ बहसी कर रहे हैं, तमाशे कर रहे हैं। तो उल्टा ये होगा कि एक तो मुझे नुकसान होगा और दूसरा ये है कि भाई इनके ऊपर भी हुज्जत तमाम हो जाएगी और फिर इनके ऊपर अजाब आ जाएगा, जैसे कि अल्लाह ताला के कुछ उसूल होते हैं वो तब्दील नहीं होते। तो नबी अलैहिस्सलाम ने भी मना कर दिया, अल्लाह ताला ने आप सबको बता दिया और हमें आप सबसम के वास्ते से ये मैसेज मिल गया। ठीक है कि अब हमने जो है ना वो फरमाइशी प्रोग्राम को अकोमोडेट नहीं करना है हर वक्त। ठीक है, सिर्फ जवाज की हदूद के अंदर, सिर्फ शरीयत की हदूद के अंदर हमने किसी की बातों को अकोमोडेट करना है, उससे आगे और उससे पीछे हमने नहीं करना है। जो मौजज़ात और दलाइल अब तक उनके सामने आ चुके हैं उन्हीं में गौर करने की तरफ उनको दावत देने। ठीक है ना, इतने दलाइल, इतने जो है वो अहम बातें पहले से बयान की जा चुकी हैं, पहले से दिखाई जा चुकी हैं, तो नए चीजों को करने की बजाय उन्हीं के ऊपर, भाई आप भी गौर करें, हम भी आपको समझाने के लिए तैयार हैं, आप सवाल पूछें ना इन चीजों के बारे में। आपको लेक्चर में बातें बताई जाती हैं तो आप उनके बारे में पूछें कि भाई ये आप जो कह रहे थे इसका क्या मतलब था, ये मैं ऐसे समझा, क्या मैं सही समझा हूं क्या मैं गलत समझा हूं, है ना। इसको कहते हैं इल्म हासिल करना, इसको कहते हैं बात की समझ हासिल करना, ठीक है ना। तो वो तो यानी इंतहाई गैर संजीदा इंसान की अलामत होती है कि जो बात उसको समझाई जा रही है उसको तो ना सुने ही नहीं, ना एक कान से सुन के दूसरा कान से उड़ाना तो दूसरी बात, वो उसकी तरफ बिल्कुल ही तवज्जो ना करे और आकर के जो है ना वो कई नई बात शुरू कर दे अपनी तरफ से। तो ऐसे शख्स का ना मूड ही ठीक नहीं है, इसका इसका इरादा ही ठीक नहीं है, ठीक है ना। तो इसकी बातों को क्यों इतना आप वो परेशान होते हैं उनकी वजह से, ये आ जाएगा दीन के अंदर दीन को ये फायदा हो जाएगा, वो आ जाएगा दीन के अंदर दीन को ये फायदा हो जाएगा, ठीक है। ऐसे नहीं दीन को फायदा होना, दीन का आपने अपने नुकसान करना है बस। तो मज़कूरा आयात में उन दलायल का बयान है कि जिनसे बदीही तौर पर कुरान करीम का हक और कलाम इलाही होना साबित है। यानी ये जो आयात फरमाई अफ़ग़ैरुल्लाह अब्तगी हकमन इलल आखिर, तो इसके अंदर फिर कुरान मजीद का हक और कलाम इलाही होना अल्लाह ताला ने साबित किया, एस्टैब्लिश किया, ठीक है। वो तो अभी पूरी सारी तमीज चल रही थी इतने दिनों देर से। आगे फरमाया कि पहली आयत में जो इरशाद फरमाया उसका हासिल यह है कि मेरे और तुम्हारे दरमियान मुकद्दमे रिसालत और नबुवत में इख्तलाफ है। मैं कहता हूं कि मैं अल्लाह का नबी हूं और अल्लाह का रसूल हूं, और तुम कहते हो कि नहीं आप नहीं है अल्लाह के रसूल और अल्लाह के नबी, ठीक है। फिर वही बात रिपीटेशन के लिए कि नबी अलैहिस्सलाम उनको ये बताने नहीं आए थे कि अल्लाह है, ठीक है, तो वो कहते थे नहीं अल्लाह नहीं है, नहीं ये बताने के लिए नहीं आए थे। वो पहले से अल्लाह है के ऊपर सेटल्ड थे, उनको पहले से पता था कि अल्लाह है, ठीक है। तो इसमें तो कोई बहस और मुकदमा था ही नहीं, मुकदमा तो सिर्फ इसमें था कि मैं अल्लाह का रसूल हूं। क्या मतलब, अब तुम मुझे तख्त पे बिठाओ, मेरे सामने हाथ बांध के खड़े हो जाओ और मुझे मिठाई ला करके देते रहा करो हर वक्त, क्योंकि मैं अल्लाह का रसूल हूं, ठीक है। नहीं, मैं अल्लाह का रसूलों का मतलब यह नहीं था नबी अलैहिस्सलाम का, बल्कि मतलब यह था कि मैं जो तुम्हें अहकामात बता रहा हूं ये अल्लाह के अहकामात हैं, ठीक है। ये है मेरा रिसालत का मकसद, मेरे रिसालत का मकसद ये नहीं है कि तुम जो है ना वो सर झूमना शुरू कर दो मेरे सामने ला करके, उल्टे उल्टे होना शुरू कर दो मेरे सामने ला करके, मेरे सामने आके सजदे करना शुरू कर दो, नहीं, हरगिज नहीं। ये इसलिए नहीं मैं अल्लाह का रसूल, तो ये मुकदमा था, अल्लाह के वजूद के ऊपर मुकदमा था ही नहीं। और ये मुकदमा अहकमुल हाकिमीन के इजलास से मेरे हक में इस तरह तय और फैसल हो चुका है कि मेरे इस दावे पर काफी सबूत और दलील खुद कुरान का एजाज है। ठीक है, मेरे नबूवत के दावे की दलील के तौर पर ये जो कुरान मजीद तुम्हारे सामने मैंने पढ़ पढ़ करके सुनाया है तो ये इनफ एविडेंस है मेरी रिसालत के लिए कि जिसने तमाम अकवाम आलम को चैलेंज किया कि अगर इसके कलाम इलाही होने में किसी को शुबा है तो इस कलाम की एक छोटी सी सूरत या आयत का मुकाबला करके दिखलाओ, जिसके जवाब में तमाम अरब आजिज रहा, जो अल्लाह ताला ने कुरान मजीद के अंदर खुद ही अपने ही अल्फाज में फरमा दिया वह इन कुंतुम फी रैब मिम्मा नज़लना अला अब्दिना, कि अगर तुम शक में मुब्तला हो उस चीज के बारे में जो कि हमने अपने बंदे के ऊपर नाजिल किया है, फअतू बिसूरतिन मिन मिस्लिही, तो एक सूरत लेकर के आ जाओ उसके जैसे जो कि हमने अपने बंदे पे नाजिल करी है। और हम अच्छी तरीके से जानते हैं कि जो एक से बढ़कर एक जो है अरब दान अरब थे, वो कोई एक सूरत तो क्या एक आयत भी, जिसको हम सूरत और आयत कहते हैं, यहां पर मुराद आयत ही है, वो एक भी ऐसी चीज नहीं लेकर के आए। हत्ता के जो सबसे छोटी सूरत है कुरान मजीद की, उसका चौथा मिसरा तक नहीं बना सके। इन्ना आतैना कल कौसर फसल्ले लिरब्बिका वन्हर इन्ना शानियका हुवल अब्तर, किसी ने लिख के लगा दी कि भाई इसका चौथा मिसरा मिसिंग है, उसको पूरा कर दो। आते थे, देखते थे, सर खुजाते थे, गौर करते थे कि कोई चौथा मिसरा ऐसा हो जाए जो इसी के मुताबिक हो, इसी के काफिए पर हो, इसी के दर्जे की उसके अंदर जुबान हो, इसी के दर्जे का उसके अंदर मैसेज हो, लेकिन नाकाम होकर के चले जाते थे। हत्ता कि एक शायर आया और उसने आकर के चौथा जुमला लिख दिया। वो क्या लिख दिया, मा हादा कौलुल बशर, ये बशर का कौल है ही नहीं, ये कोई इंसान ये तीन जुमले कह ही नहीं सकता अरबी जुबान के अंदर, ये लिख करके गया वो चौथा जुमला। تو ان لوگوں کو تو قرآن مجید نے عاجز کر دیا تھا. اب ہمیں تو عربی کے الف بے بھی نہیں بتا, تو ہم کیسے عاجز ہوتے ہیں قرآن مجید سے؟ اور قرآنی عربی کی یا ہمیں تو شد بدھی کوئی حاصل نہیں, تو ہم کیسے قرآن سے عاجز ہوں گے؟ تو بھائی ہمارے زمانے میں جو چیز بڑی سمجھی جاتی ہے وہ عربی زبان نہیں سمجھی جاتی, وہ سائنس سمجھی جاتی ہے, ٹھیک ہے نا؟ وہ اللہ کی مخلوقات کی آبزرویشن سمجھی جاتی ہے, اس کے بارے میں ریسرچ سمجھی جاتی ہے. یہ آج کا خدا ہے, ٹھیک ہے, اور اس کو ماننے والے جو ہے وہ آج کے نعوذ باللہ رسول ہیں, پیغمبر ہیں, جو جتنا زیادہ اس سے قریب ہوتے ہیں سائنس سے, جتنا زیادہ اس کے اندر انہوں نے ترقی کی ہوتی ہے, اتنا زیادہ جو ہے وہ ان کی عزت و اکرام کیا جاتا ہے, جس طرح کسی زمانے میں اللہ کے نبیوں کی عزت اور اکرام کیا جاتا تھا, اسی طرح سے آج جو ہے وہ سائنسدان کا عزت اور اکرام کیا جاتا ہے. تو اب آج کے زمانے میں سائنس کا اعجاز کہ ایسے ایسے سائنسی حقائق قرآن مجید نے بیان کیے کہ جو کہ کسی کے لیے ممکن ہی نہیں ہے ایسی بات کرنا, اور وہ بھی 1400 سال پہلے. ہمیں تو زیادہ یاد نہیں رہتا, ہم تو حافظ نہیں ہیں, آپ میں سے ماشاء اللہ ایک سے ایک بچے حافظ ہیں, بڑے بھی ہیں. تو آگے تھوڑا تھوڑا سا آ جائیں تاکہ یہاں پہ بہت ساری جگہ ہے بچوں, آپ کو یہاں آگے ہو جاؤ. تو ایک ایسا دعویٰ قرآن مجید نے 1400 سال پہلے کیا, وجعلنا من الماء کل شیء حی, کہ ہم نے پانی سے ہر چیز کو زندگی بخشی, ہر چیز کو, کل شیء, ایسا یونیورسل قسم کا جو خطاب کیا. اور پھر آگے فرما بھی دیا کہ یہ جو ہم نے تمہیں یہ بات بتائی ہے نا کہ ہم نے پانی سے ہر چیز کو زندگی بخشی ہے, کیا اس طرح کی بات سننے کے بعد بھی افلا یؤمنون, کیا تم اس شخص کے رسول ہونے کے اوپر اعتماد نہیں کرو گے؟ کیا تم اس شخص کو اللہ یعنی خالق حقیقی کا میسنجر نہیں مانو گے؟ افلا یؤمنون, کہ ایسی بات تو تم اچھی طرح سے جانتے ہو کہ کسی کے بس میں نہیں ہے کہ وہ ایسی بات کر سکے. اور آج کے ان سائنسدانوں نے اس بات کو پروف کیا کہ بھائی لائف جو ہے وہ پانی کے بغیر ہو ہی نہیں سکتی. تو یہ آج کے دور کے لیے اعجاز ہوا کہ اس قسم کے حقائق قرآن مجید نے بیان کیے جن کو کہ کوئی رد ہی نہیں کر سکتا. تو بھئی یہ جو ہے نا یہ کافی ہے, اب اس کے اوپر مزید ہم معجزے دینے کی تمہاری خواہشات کو نہیں پورا کرنے والے. آج کے دور میں بھی یہی چیز ہوتی ہے, پچھلے دور کے اندر بھی یہی چیز اپلائی ہوتی ہے. اور وہ لوگ جو حضرت صلی اللہ علیہ وآلہ وسلم اور اسلام کو پست کرنے کے لیے اپنی جان, مال, اولاد, آبرو سب کچھ قربان کر رہے تھے, ان میں سے ایک بندہ بھی ایسا نہ نکلا کہ قرآن مجید کے مقابلے کے لیے ایک دو آیت بنا کر پیش کر دیتا. یہ کھلا ہوا معجزہ کیا قبول حق کے لیے کافی نہیں تھا؟ تو قرآن مجید کو اس زمانے میں بھی بڑے بڑے مالدار لوگ اس کا جواب نہیں دے سکے, تو پھر انہوں نے دوسری حرکتیں شروع کریں مسلمانوں کے خلاف, ان کو اذیتیں دینا, ان کو جو ہے وہ روکنا, ان کو جو ہے وہ لالچ دینا, یہ ساری حرکتیں شروع کریں. لیکن قرآن مجید کو وہ کر ہی نہیں سکے, وہ تو ہار گئے نا قرآن مجید کے سامنے. یہی معاملہ آج کا بھی ہے, آج کا بھی سائنسدان جو ہے وہ بھی قرآن مجید کے سامنے ہار چکا ہے. اب یہ قرآن مجید کا رد کرنے کی کوشش ہی نہیں کرتے کیونکہ یہ کر ہی نہیں سکتے, ان کو پتہ ہے کہ اس کا رد نہیں کیا جا سکتا. لیکن چونکہ وہی اپنے نفس کی خرابی, تو اس کی وجہ سے ماننا بھی نہیں ہے, رد بھی نہیں کر سکتے, ماننا بھی نہیں ہے. تو اب وہی والی حرکت جو 1400 سال پہلے کرتے تھے وہی اب بھی, کہ بس کسی طریقے سے دوسرے طریقوں سے نا ان کو نقصان پہنچاؤ کہ جی قرآن مجید کا علم ہی ختم کر دو ان کے درمیان میں سے. جو لوگ قرآن مجید کو جانتے ہیں تو یا تو ان کو قتل کر دو, بچوں کو قتل کر دو جو قرآن مجید کے حافظ ہیں, یا قرآن مجید کی جو ہے وہ صحیفوں کو جو ہے وہ دریا برد کر دو, جلا دو, خاک کر دو. یا یہ کہ جو قرآن مجید کے علوم حاصل کرنے والے لوگ ہیں جو پہلے سے کر چکے ہیں, ان کو رشوتیں دے دے کر کے یا اذیتوں کو شکار کر کر کے یا کسی اور طریقے سے ان کو جو ہے نا وہ جھوٹ بولنے کے اوپر مجبور کر دو. وہی جو نبی علیہ السلام کے ساتھ محنت کرتے تھے تاکہ اللہ تعالیٰ کے اوپر جھوٹ باندھے نبی علیہ السلام, اسی طریقے آج کے علماء اور مشائخ کے اوپر کہ کسی طریقے سے اللہ پہ جھوٹ باندھے. قرآن مجید کو تو ختم کر نہیں سکتے, چینج کر نہیں سکتے, تو اب شامت کس کی آتی ہے؟ پھر حاملین قرآن کی شامت آتی ہے, جیسے اس زمانے میں آئی اسی طرح آج کے زمانے میں, کوئی نئی بات نہیں ہے یہ. تو یہ کھلا ہوا معجزہ کیا قبول حق کے لیے کافی نہیں تھا کہ ایک امی جس نے کہیں سے تعلیم نہیں پائی اس کے پیش کیے ہوئے کلام کے مقابلے سے پورا عرب بلکہ پورا جہان عاجز ہو جائے, اور آج بھی عاجز ہے. یہ در حقیقت احکم الحاکمین کی عدالت سے اس مقدمے کا واضح فیصلہ ہے کہ رسول کریم صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول برحق اور قرآن اللہ جل شانہ کا کلام ہے. تو اب ہمارے لیے اس میں کیا ٹیک ہوم پوائنٹ ہے کہ ہم قرآن مجید کو سمجھیں, اس کے بارے میں سمجھیں کہ قرآن مجید کی حیثیت کیا ہے, کہ یہ اپنے مخالف کو عاجز کر دیتا ہے, اس کے اندر یہ ساری صلاحیت موجود ہے, اور ہمارے پاس یہ چیز اپنے ہمارے گھروں کے اندر موجود ہے, لیکن ہم اس قرآن مجید کا فہم حاصل نہیں کرتے, ہم اس قرآن مجید کو پڑھتے نہیں ہیں, ہم اس قرآن مجید کو سمجھتے نہیں ہیں, ہم اس قرآن مجید کی عربی زبان سیکھنے کی کوشش نہیں کرتے, ہم اپنے بچوں کو اس قرآن مجید کے راستے کے اوپر ڈالنے کی محنت نہیں کرتے, یا اللہ تعالیٰ سے کم از کم دعا تو کریں نا, تو دعا بھی نہیں کرتے. دعا بھی کرتے ہیں تو وہی دنیا کے لیے دعا, دعا بھی کرتے ہیں تو وہی دوسری چیزوں کے لیے دعا. اس قرآن مجید کا حامل بننے کے لیے ہم اللہ تعالیٰ سے کبھی گڑ گڑائے ہیں کہ اے اللہ میری اولاد کو, میرے گھر بار کو, میرے اہل و عیال کو قرآن مجید کی حقیقی خدمت کے لیے قبول فرما لے. الحمدللہ بہت اچھی بات ہے کہ قرآن مجید کے الفاظ کے حفظ کے لیے تو بہت جتن کیے ہیں بہت سارے لوگوں نے, اور حافظ بنے بھی ہیں اور حافظ بنائے بھی ہیں, لیکن قرآن مجید کے پیغام کے لیے کس کس نے جتن کیے ہیں؟ قرآن مجید کو سمجھنے کے لیے, تفسیر بالقلب سیکھنے کے لیے, قلب سے جو تفسیر ہوتی ہے, جو دل سے یہ تفسیر دل پڑھتے ہیں, حضرت جی کے واقعہ تو بہت دفعہ سن چکے, یہ تفسیر دل پڑھتے ہیں. ایک بس حضرت جی تھے جن کا یہ کام تھا, اور ہم اس سے بالکل فارغ ہیں, ہماری کوئی ذمہ داری نہیں ہے اس کے اندر, بس حضرت جی نے تفسیر دل پڑھ لی اور ایک دو دفعہ بیان میں بتا دی, بس ختم بات, اور ہمارے دل میں کچھ بھی نہیں ہے. تو تفسیر دل کب سیکھیں گے کہ ہمارا دل تفسیر کرے قرآن مجید کی؟ پہلی آیت میں اسی کے متعلق فرمایا افغیر اللہ ابتغی حکما, یعنی کیا تم یہ چاہتے ہو کہ اللہ تعالیٰ کے اس فیصلے کے بعد میں کسی اور فیصلہ کرنے والے کو تلاش کروں؟ جیسے ہم نے تلاش کیے ہوئے ہیں, ہمارے لیے جو ہے وہ برٹش کامن لا, آزادی آزادی آزادی, 14 اگست بھی مناتے ہیں, 15 اگست بھی مناتے ہیں, لیکن برٹش کامن لا سے ہم نہیں نکل پائے, نہ نکلنے کا کوئی ارادہ ہے. وہی قانون چل رہا ہے برٹش کا جس سے کہ ہم نے سو کال آزادی حاصل کر لی ہے, ٹھیک ہے, وہی نظام چل رہا ہے جی. وہ شریعت کا نظام آ گیا تو یہ ہو جائے گا, اور شریعت یہ ہو جائے گی, اور شریعت بل. مولانا مکی حجازی کا تذکرہ پچھلے بیان میں بھی آیا تھا, اور اس دفعہ پھر مولانا مکی حجازی دامت برکات ہوں, بار بار رحمت اللہ رہا جاتا ہے, لیکن اللہ تعالیٰ ان کو برکتوں والی مزید زندگی عطا فرمائے, انہوں نے جو اپنے دروس کے اندر خصوصاً سیرت النبی کے دروس کے اندر جو باتیں کری ہیں نا, وہ پرانی نہیں ہو گئی ہیں, وہ بڑی ریلیونٹ باتیں ہیں. یہ شریعت کے نفاذ کے بارے میں, ہمارے معاشرے کے جو دوغلا پن ہے اس کے بارے میں, پاکستان کے اندر جو حرکتیں کر کے مچا کر کے رکھی ہوئی ہیں ان کے بارے میں, حضرت جو ہے نا وہ زیادہ میٹھی میٹھی باتیں کرتے تھے لیکن بہت زیادہ نہیں کرتے تھے. تو دودھ کا دودھ پانی کا پانی, اینڈ وی نیڈ دیٹ, انفارچونیٹلی وی وانٹ مٹھائی, رائٹ, ہمیں چاہیے تو مٹھاس ہر وقت, کوئی دکان بھی کھول گئی ہارا کے اندر مٹھاس کے نام سے, ٹھیک ہے, تو مٹھاس ہمیں چاہیے, تو ظاہر ہے ڈیمانڈ سپلائی ہوگی, دکانیں اللہ تعالیٰ کھلوا دیتے ہیں مٹھاس کی. لیکن ایک چیز ہوتی ہے حقیقت, بھائی اس کی بھی ضرورت ہوتی ہے. تو حضرت مکی حجازی دام برکاتم جو ہیں وہ بڑی صحیح صحیح اس کے اندر باتیں کی ہیں, انہوں نے بار بار گھوم گھما پھرا کر کے لے کر کے آتے ہیں کہ تو یہ کرتے ہیں اور ہم یہ کرتے ہیں اور ہم نے یہ کیا اور ہم نے یہ کیا. تو ان کے پاس بھیڑ نہیں لگی, یہ مسئلہ اصل میں ہے نا بھائی, ان کے پاس بھیڑ نہیں نظر آتی ہمیں, تو اس وجہ سے ہم سمجھتے ہیں کہ وہ تو مقبول چونکہ نہیں ہے, تو اس وجہ سے وہ قبول بھی نہیں ہے. جو مقبول نہیں ہے وہ قبول بھی نہیں ہے. یہ ہماری ڈیفینیشن ہے, یہ اللہ کے یہاں یہ ڈیفینیشن نہیں ہے کہ جو مقبول نہیں ہے وہ قبول بھی نہیں ہے. قبولیت کا تعلق مقبولیت اور بھیڑ کے ساتھ نہیں ہوتا. ہاں جن کے پاس اللہ تعالیٰ بندوں کی بھیڑ لگا دیتے ہیں, اگر وہ اللہ تعالیٰ کے یہاں قبول ہے تو پھر یہ مقبولیت بھی نور و نلا نور ہے, لیکن یہ کوئی شرط نہیں ہے قبولیت کی. تو فرمایا کہ هو الذی انزل الیکم الکتاب مفصلا, کہ جس میں قرآن کریم کے چار خصوصی کمالات کا بیان ہے, کہ یعنی اس کمالات والی کتاب کے ہونے کے باوجود میں کہیں اور سے جا کر کے اپنا لیگل سسٹم لوں, اپنا ڈیسیشن سسٹم لوں, اپنا کورٹ سسٹم لوں, اپنا کانسٹیٹیوشن, احسان کیا ہم نے کانسٹیٹیوشن کے اندر کہ یہ ملک جو ہے وہ اللہ از دا سپریم اتھارٹی ان دس کنٹری, اور جو ہے وہ اس کے بغیر کوئی قانون نہیں بنایا جائے گا. بھائی آگے کیا کیا اس کے بعد, فحاشی اور عریانی کی حدود ایسی ہیں کہ جس کا تذکرہ بھی نہیں کیا جا سکتا, کہ بھائی بچے بیٹھے ہوئے ہیں کیا سوچیں گے, کیا سمجھ میں آئے گا ان کو کہ اس وقت پاکستان میں کون سا والا ماڈل چل رہا ہے فحاشی اور عریانی والا, اور کراچی میں کیا ہو رہا ہے, اور لاہور اور ملتان میں کیا ہو رہا ہے, اور اسلام آباد میں کیا ہو رہا ہے. ایسی فحش باتیں ہیں, ایسے بھیانک حالات ہیں, اور ایسے خوفناک واقعات ہیں کہ تذکرہ بھی نہیں کیا جا سکتا ان کا. ایک زمانے میں سمجھا جاتا تھا کہ جی یہ تو ویسٹرن یورپ کے اندر ہوا کرتا ہے, یہ تو امریکہ جیسے معاشرے میں ہوتا ہے اور یورپ کے معاشرے کے اندر ہوتا ہے. اس سے کئی گنا آگے بڑھ کر کے پاکستان کے اندر وہ چیزیں ہو رہی ہیں اس وقت. لگے ہوئے ان کے دم کے اندر پیچھے ابھی بھی اللہ کو چھوڑ کر کے. مثلا فرمایا هو الذی انزل الیکم الکتاب مفصلا, کہ اس میں قرآن کریم کے چار خصوصی کمالات کا بیان ہے. اول یہ کہ وہ اللہ تعالیٰ کی طرف سے نازل کیا ہوا ہے. سب سے بڑا کلام تو یہ اللہ کا منزل ہے, اللہ تعالیٰ کی صفت ہے, اللہ تعالیٰ کا کلام ہے. دوسرے یہ کہ وہ ایک کتاب کامل اور معجز ہے, کہ سارا جہان اس کے مقابلے سے عاجز ہے. تیسرے یہ کہ تمام اہم اور اصولی مضامین اس میں بہت مفصل واضح بیان کیے گئے ہیں. چوتھے یہ کہ قرآن کریم سے پہلے اہل کتاب یہود و نصارہ بھی یقین کے ساتھ جانتے ہیں کہ قرآن اللہ تعالیٰ کی طرف سے نازل کیا ہوا کلام حق ہے. پھر جن میں کوئی سچائی اور حق گوئی کی صفت تھی انہوں نے اس کو ظاہر بھی کر دیا, اور جو لوگ معاند تھے وہ باوجود یقین کے اس کا اظہار نہیں کرتے تھے. تو ان کے بارے میں الحمدللہ تفصیل کے ساتھ جو ہے وہ ہماری آن لائن جو دروس چلتے ہیں خواتین کے اندر, یہ صورت چل رہی ہے ان کے اندر, ایک ایک وصف کے بارے میں بہت تفصیل سے بات ہو چکی ہے. ابھی عاجز آگے بڑھنا چاہتا ہے تو وہ ریکارڈنگ کے اندر سب موجود ہوتا ہے, ویب سائٹ پہ بھی ڈال دیا جاتا ہے اور واٹس ایپ گروپ پہ بھی بھیجا جاتا ہے. قرآن کریم کی ان چار صفات کو بیان کرنے کے بعد رسول کریم صلی اللہ علیہ وسلم کو خطاب ہے کہ فلا تکونن من الممترین, یعنی ان واضح دلائل کے بعد آپ شبہ کرنے والوں میں نہ ہو. اس کے بارے میں پچھلے ہفتے بھی بات ہو چکی ہے کہ یہ ظاہر ہے کہ رسول کریم صلی اللہ علیہ وسلم تو کسی وقت بھی شبہ کرنے والوں میں نہیں تھے, نہ ہو سکتے تھے. جیسے کہ خود حضرت صلی اللہ علیہ وسلم کا ارشاد تفسیر ابن کثیر میں ہے کہ نہ میں نے کبھی شک کیا اور نہ میں نے کبھی سوال کیا. سوال کرنے سے مراد کاؤنٹر کوشچن, کہ یہ ایسے کیوں ہے, اس کو ایسے نہیں ہونا چاہیے تھا, ویسے ہونا چاہیے تھا. یہ میں نے کبھی بھی ایسے سوال نہیں کیا. علمی سوال کرنا تو کیے لیکن ایسا سوال نہیں کیا کبھی بھی جس سے کہ اعتراض ظاہر ہوتا ہے. تو معلوم ہوا کہ یہاں اگرچہ لفظوں میں خطاب رسول اللہ صلی اللہ علیہ وسلم کو ہے لیکن در حقیقت سنانا دوسروں کو مقصود ہے. دوسرے کون؟ میں اور آپ, امت. اور آپ صلی اللہ علیہ وسلم کی طرف اسناد کرنے سے, آپ صلی اللہ علیہ وسلم کی طرف جو کیا ہے کہ آپ نہ ہو تو مقصد کیا ہے؟ مبالغہ اور تاکید کرنا منظور ہے کہ جب حضرت صلی اللہ علیہ وسلم کو ایسا کہا گیا تو دوسروں کی کیا ہستی ہے جو کوئی شک کر سکیں. آپ صلی اللہ علیہ وسلم کو کہا جا رہا ہے کہ آپ شک نہ کریں, تو اس کا مطلب یہ کہ ہم سے احتمال تھا کہ ہم شک میں مبتلا ہو سکتے ہیں, ہو جائیں گے. نبی علیہ السلام سے احتمال نہیں تھا, ہمیں اصل میں کہا جا رہا ہے. تو اس کا مطلب کیا ہوتا ہے؟ شک میں مبتلا نہ ہو. اس کو تھوڑا سا اگر ہم ڈائسیکٹ کریں इसका ऑपरेशन करें तो इसका मतलब क्या कि ऊपर से जो आपको अहकामात दिए गए हैं, ऊपर वालों ने जो आपको करने को कहा है और उसके जो कॉन्सिक्वेंसेस बताए हैं कि ऐसा करने से फायदा होगा और ऐसा करने से नुकसान होगा, आप जरा बराबर भी बड़ों की बात में शक ना करें कि पता नहीं होगा कि नहीं होगा। एक होता है ना भाई एक मिजाज, यहां भी बड़े ने जो है वो डंडे के दौर पे जो है वो आपको कोई काम कह दिया, अब आप वो बात आगे बयान कर तो रहे हैं लेकिन ढिलमिल कैफियत है दिल के अंदर, यू आर नॉट एब्सोल्युटली श्योर योर सेल्फ, यानी बात आगे बयान कर भी रहे हैं लेकिन दिल में शक भी है साथ साथ, ये बहुत ही मुमकिन कैफियत है। ऐसा नहीं है कि नहीं हो ही नहीं सकता कि जो जो है वो आगे बयान किया जाए उसके बारे में दिल में शक ना हो, वो भी बहुत अच्छी तरीके से बात पता है ना भाई, अम्मी ने काम करने को कहा, अब आगे जो है वो फॉरवर्ड तो कर दिया इस बात को, दोस्तों को बता दिया, जो है वो भाई बहनों को बता दिया, लेकिन मुतमईन नहीं है कि यार वाकई सच भी है कि नहीं है, ऐसा होगा भी कि नहीं, अम्मी ने तो कह दिया है बस चलो यार बस ठीक है, आई एम नॉट वेरी श्योर। के ऐसा बिल्कुल भी नहीं होना चाहिए, एब्सोल्यूट 100% सर्टेंटी जिसको कहते हैं ना यकीन, अल्लाह के हुक्मों के सही और गलत सही होने के ऊपर, और जो अल्लाह ने कलिमात बयान किए जिसका तस्करा आगे आता है कि भाई ऐसा हुआ था तो वाकई ऐसा हुआ था, और आगे के बारे में फरमाया कि ऐसा होगा तो वाकई आगे ऐसा ही होगा, जैसे अल्लाह ताला ने अपने कुरान मजीद के अंदर फरमाया है। इसी को हमने अपनी ज्योमेट्रिकल तरीके से जो पीछे भी समझाया था कि ऊपर के मामले में बिल्कुल भी शक में ना पड़ना, इससे फिर हमारी निस्बत भी मजबूत होती है या निस्बत की मजबूती का पता भी चलता है कि ऊपर वालों की बात में हमें कितना एतमाद है, और ये एतमाद जो है वो इस ताल्लुक के मजबूत होने की पहली शर्त है, फिर इसके बाद इसके ऊपर अमल करना ये दूसरी शर्त है, यकीन के साथ अमल करना ये दूसरी शर्त है, लेकिन पहली शर्त ये कि आपको खुद यकीन हो इस बात के ऊपर। अगर आपको खुद बड़ों की बात के ऊपर यकीन नहीं है तो फिर आपकी नस्बत ऊपर से मजबूत नहीं हो सकती। इसी वजह से ये बात हम बार बार बयान करते हैं, जब कभी मौका आता है हम बयान करते हैं, और कल भी अल्हम्दुलिल्लाह रात को बच्चों के सामने और बड़ों के सामने बयान किया था कि अपने अकाबरीन का कोई जुमला हमारे सामने आ जाए या कोई फेल हमारे सामने आ जाए जो बजाहिर हमें मिसलीडिंग लग रहा हो, जिसके मानी जो है वो हमें गलत लग रहे हो कि नहीं ये उन्होंने कैसी बात कर दी, ये उन्होंने ऐसी बात क्यों कर दी, ये तो उसूल के खिलाफ है, या तो ये तो इनके अपने कौल के खिलाफ है, उधर तो वो बात कर रहे थे इधर ये बात कर रहे हैं, या अल्लाह ताला ने तो ये बात करी है और ये पीर साहब जो है वो तो दूसरी बात कर रहे हैं, मुफ्ती तकी उस्मानी साहब अजीब बात कर दी उन्होंने अपने मकाले के अंदर कि साहबा ने ऐसे किया ऐसे किया। अगर कभी ऐसा कोई भी मकाम आ जाए तो हम बजाय इसके कि अपने अकाबरीन के बारे में बदगुमान हो जाए कि हाँ यार लगता है इनका कुछ है ना वो कुछ गलती हो गई, मतलब कुछ बहक गए थे ना उज़बिल्ला रास्ते से, नहीं बल्कि हम उसकी तावील करेंगे, हम उसको एक्सप्लेन करेंगे कि नहीं उनकी मुराद ये है ही नहीं जो कि बजाहिर हमें नजर आ रही है, बल्कि इसकी इनकी यहां पर कुछ और मुराद है जो कि उसूल के मुताबिक है, जो कि उसूल के मुताबिक है। इसी को कहते हैं फिका की जुबान में, इसको जो है ना वो कयास कहते हैं, कयास अंग्रेजी में हमें चूंकि ज्यादा फिका वका तो थोड़ी बहुत पढ़ रहे हैं ना, लेकिन वरना हमें अंग्रेजी के अल्फाज ज्यादा फेमिलियर है ना, हम पूरा के पूरा माहौल मुआशरा तालीमी निजाम हो मीडिया हो खानदान हो घर हो एवरीवन इंग्लिश, क्योंकि इंग्लिश से हम आजाद हो तो चुके हैं लेकिन पता नहीं तो इस एवरीथिंग इज इंग्लिश। तो इस वजह से कयास को समझने के लिए लॉजिकल इंफरेंसिंग कि दिस इज बीइंग लॉजिकली इन्फर्ड कंक्लूडेड, ठीक है कि भाई ये चीज जो है ना वो क्योंकि कुरान मजीद में ये उसूल बयान किए गए हैं तो इस वजह से ना इससे लॉजिकली हमें ये हम ये कयास करेंगे कि भाई ये चीज ऐसी है جائز ہے یا قرآن مجید میں جب اس کے خلاف بات کی گئی ہے کہ ایسا کرنے والوں کو سزا ملی، ایسے کرنے والے جو ہے ناکام ہو جائے، تو اس سے ہم یہ انفر کریں گے کہ یہ چیز جائز نہیں ہے شریعت کے اندر، یہ حرام ہے یا یہ ناجائز ہے یا یہ مکروہ ہے، یعنی سم تھنگ رانگ ود اٹ. تو اس کو کہتے ہیں قیاس. تو قیاس کے ذریعے سے جو ہے نا پھر شریعت کے احکامات بھی متعین کیے جاتے ہیں. ہمارے حضرت بھینس کی مثال دیتے تھے، ہم بھی بھینسی کی مثال دیں گے. ٹھیک ہے کہ بھائی بھینس جو ہے وہ عرب کے اندر ہوتی نہیں تھی، تو کبھی عربوں نے بھینس کو نہیں دیکھا. تو جب عرب پہنچے یا ادھر جو ہے وہ افریقہ گئے ہوں گے، تو وہاں پہ ان کو پھر بھینس ٹائپ کی کوئی چیز نظر آئی ہوگی، بفلو نظر آیا ہے ہمارے یہاں کی بھینس. جی یہ اس کا گوشت حلال ہے کہ اس کا گوشت حرام ہے؟ تو شریعت میں ایک چیز ان کو پہلے سے پتا تھی کہ گائیں جو ہے نا یہ حلال ہے. اب انہوں نے گائے کے اوپر بھینس کو قیاس کیا کہ جی بھینس کے اندر بھی ساری کی ساری علتیں، وہ ساری کی ساری کوالٹیز موجود ہیں سوائے رنگ کے، جو کہ گائے کے اندر ہے. تو گائے کے اوپر قیاس کرتے ہوئے بھینس کو بھی حلال قرار دیا شریعت کے اندر. تو بھینس ہم کھاتے ہیں، دودھ بھی پیتے ہیں اس کا مزے سے، تو اس کو کہتے ہیں قیاس. تو شریعت میں جو ہے نا وہ اس طریقے سے قیاس سے پھر اصولوں کا پتہ چلتا ہے. اب اگر کسی بڑے نے کوئی ایسی بات کر دی جو کہ قیاس کے خلاف جا رہی ہے، لاجیکل انفرنس کے خلاف جا رہی ہے، یہ انہوں نے کیسے بات کر دی؟ تو اب اس کو پھر شریعت کے اندر ایک تو طریقہ یہ ہے کہ اس کی تاویل کی جائے گی اور اس کو ڈسپروف کیا جائے گا کہ نہیں، یہ قیاس کے خلاف جا ہی نہیں رہی بلکہ یہ اس طریقے سے قیاس کے مطابق ہی ہے، اصل میں یہ نہیں جا رہی قیاس کے خلاف. اور شریعت کے اندر دوسرا بھی اصول ہے، وہ کیا ہے کہ اگر انہوں نے کوئی ایسی بات کہی جس کو کہ اب آپ یعنی علماء کرام اس کو قیاس کے مطابق پروف نہیں بھی کر پا رہے ہیں، نہیں کر پا رہے اس کو قیاس کے مطابق، اب کیا کریں اس کے بارے میں؟ تو اب اس کے بارے میں کہیں گے کہ یہ جو خلاف قیاس بات ہے، یہ جو انہوں نے کری وہ ایک اسپیسیفک سچویشن کے لیے کری، ایک اسپیسیفک مقصد کے لیے کری، تو اس کو اسی کے اوپر بند رکھا جائے گا. اس کو کہتے ہیں مورد کے اوپر بند کرنا، یعنی وہ جس موقع پر وہ بات ان سے وارد ہوئی تھی، یہ خلاف قیاس بات، وہ مورد کے اوپر بند ہو جائے گی، یعنی اس کو ہولڈ کیا جائے گا اسی کے اندر، اس کو جنرلائز نہیں کیا جائے گا، اس کو جنرلائز نہیں کیا جائے گا کہ نہیں جی اب تو چونکہ پیر صاحب نے یہ بات کہہ دی ہے تو اب جو ہے نا پیر صاحب تو پیر صاحب ہوتے ہیں، تو اب جو ہے نا وہ نیا دین آ گیا ہے، شریعت کا نیا حکم آ گیا ہے. نہیں، شریعت کا حکم نیا نہیں آ سکتا، کوئی بھی پیر لے کر کے نہیں آ سکتا، کوئی بھی مولوی بھی نہیں لے کر کے نہیں آ سکتا اپنی طرف سے، بلکہ اس کو مورت میں بند کیا جائے گا، ورنہ پھر قیاس کے مطابق اس کو پروف کیا جائے گا کہ وہ قیاس کے مطابق ہے. تو یہ چیز جو ہے نا وہ ضروری ہے، ورنہ اگر ہم یہ نہ کریں تو پھر ہمارا اپنے اکابرین کے ساتھ بھی تعلق ٹوٹ جائے گا، یا چلو پیر صاحب سے تعلق نہ بھی ٹوٹا کیونکہ آپ نے پیر صاحب کو خدا بنا لیا ہے نا بھائی، کہ پیر صاحب نے جانا وہ نیا دین لے کر کے آ گئے، کیونکہ پیر صاحب نیا دین لے کر آ گئے تو اس وجہ سے وہی دین ہے، تو پیر صاحب کے ساتھ تو آپ کی نسبت مضبوط ہو گئی، لیکن اوپر جو بڑے پیر صاحب تھے نا ان کے ساتھ گئی. بڑے پیر صاحب کون ہے؟ نبی علیہ الصلوۃ والسلام، ان کے ساتھ نسبت گئی، وہ ٹوٹ گئی آپ کی. اب آپ اپنے چھوٹے پیر صاحب کے ساتھ کریں جو آپ کو کرنا ہے، وہ اہل حق میں سے ہوں گے تو ان کا تو کوئی بال نہیں بکا ہوگا، آپ ان کے ساتھ بھی گئے اصل میں، کیونکہ دنیا میں تو آپ ان کے ساتھ ساتھ پھرتے رہیں گے، مرنے کے بعد وہ جنت میں اور آپ جہنم میں، ٹھیک ہے نا؟ اگر وہ اہل حق میں سے ہیں تو پھر وہ جائیں گے جنت میں، آپ ان کے ساتھ جنت میں نہیں جائیں گے. کتنی آپ ان سے محبت کرتے تھے دنیا کے اندر، سو کالڈ کتنی نعرے مارتے تھے ان کے نام کے. یہ ہے ہمارا دین، اس دین کے اندر اور تماشے نہیں ہیں کوئی بھی. پیر صاحب کو راضی کر لیا اور اللہ کو ناراض کر دیا تو کوئی بات نہیں، پھر بھی سب سٹ ہو جائے گا، اور ہے نا وہ بھائی تمثیلیں الگ دی جاتی ہیں، وہ اہل حق کے لیے تمثیلیں دی جاتی ہیں کہ ہاں بھائی اگر ہم عمل بھی نہیں کر رہے لیکن ہم ڈبے سے جڑ گئے ہیں تو پھر ٹرین کے ساتھ جڑ گئے ہیں، تو ٹرین جب اپنے منزل پہ پہنچے گی تو ہم بھی اس کے ساتھ منزل پہ پہنچ جائیں گے. یہ ان لوگوں کے لیے ہے کہ جو کہ توبہ والی زندگی گزارتے ہیں لیکن عمل نہیں کر پا رہے، گناہوں کو چھوڑ نہیں پا رہے، لیکن نادم اور شرمندہ ہیں، वो जब अपने पीरों के साथ जुड़े रहते हैं तो जब पीर साहब मंजिल पे पहुंचेंगे तो वो भी मंजिल पे पहुंच जाएंगे। ये नादम और शर्मिंदा होने वालों के लिए ये हैं तमसीलें, ये उन लोगों के लिए नहीं है जो कि पीर के नाम के ऊपर जो नया दीन बनाने की कोशिशें कर रहे हैं, वो नहीं पहुंचेंगे मंजिल के ऊपर पीर साहब के साथ। पीर साहब की ट्रेन पूरी की पूरी पहुंच जाएगी, इनका डब्बा जहन्नुम की तरफ। तो बड़ों के साथ हमारा और बड़ों में अपने शेर से लेकर के फिर अल्लाह तक, ये पूरी चेन है, ये नहीं कि इसको सेलेक्ट कर लिया ऊपर वालों को छोड़ दिया है भाई। अभी मैंने एक बड़े के साथ तो ताल्लुक अच्छा बनाया है ना, ऊपर के बड़ों के साथ नहीं बनाया तो क्या हो गया? नहीं, सबके साथ ताल्लुक ऐसा, और वो इसी तरीके से पूरा होता है जब हमारे अकायद महफूज होते हैं, हमारे उसूल महफूज रहते हैं, हम उनकी हिफाजत करते हैं, तब जाकर के ये ऊपर की नस्बत महफूज रहती है। तो इसको वर्टिकल नस्बत की हिफाजत कहा जाता है। तो ऊपर वालों के बारे में ना शक में मुब्तला नहीं हो जाए, वला तकूनन्ना मिनल मुमतरीन। अच्छा, आगे फरमाया कि दूसरी आयत में कुरान करीम की दो इम्तियाजी सिफात का बयान है जो कुरान के कलाम इलाही होने का काफी सबूत है, इरशाद है, वतम्मत कलिमतु रब्बिका सिदकन व अदला ला मुबद्दिला लिकलिमातिह, यानी कामिल है आप कलाम आप सल्लल्लाहु अलैहि वसल्लम के रब का सच्चाई और इंसाफ और एतदाल के एतबार से इसके उसके कलाम को कोई बदलने वाला नहीं है। अल्लाह ताला के दीन के बारे में शक में मुब्तला ना होना, इसके ऊपर अल्लाह ताला ने एक और बात भी याद दिलाई जिसका क्रेडिट जो है वो हमारी मस्जिद के मौलवी साहब को जाता है, सोहेलम के मौलवी साहब, क्योंकि वो हर थोड़े दिन के बाद जो है ना वो यही वाली आयात तिलावत करते हैं। तो अल्हम्दुलिल्लाह बार बार ख्याल आता रहता है उनका, बार बार ख्याल आता रहता है। तो वो सूरह अनफाल की जो आयत तिलावत करते हैं हर दो तीन हफ्ते के बाद, तो उनके अंदर ये वाली भी आयत होती है, या अय्युहल्लज़ीना आमनू, ए ईमान वालों, ए मानने वालों, इस्तजीबू लिल्लाहि वलिर्रसूल, कि तुम पॉजिटिवली रिस्पोंड करो अल्लाह और उसके रसूल को, इज़ा दआतुम दआकुम लिमा युहयीकुम, कि जब वो तुम्हें दावत दें उस चीज की तरफ जो कि तुम्हें जिंदगी देने वाली, अल्लाह उसके रसूल, और अल्लाह ताला की बहरास आवाज तो नहीं आती, आवाज तो उनको रसूल सल्लम की आती थी। तो जब रसूल सल्लम तुम्हें बुला रहे हैं ना किस चीज की तरफ, अल्लाह ताला खुद उसको डिफाइन करते हैं, खुद उसके एक्सप्लेन करते हैं कि वो क्या चीज है, वो तुम्हें जिंदगी देने वाली चीज, तो तुम उसको इग्नोर ना करो, तुम उसको सुनो, और ये सुनने से ही मुतालिक बाकी सारी आयात हैं इसके अंदर, सुनो गौर से सुनो, और जाहिर है इसका मतलब यही है कि अमल करो उसके ऊपर, इसके मुताबिक अपनी सोच को भी बनाओ। तो अब अल्लाह अपने कुरान के अंदर और बवास्ते रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हमें क्या चीज बता रहे हैं कि ये जो दीन है, ये जो पैगाम तुम्हें मिल रहा है मेरे रसूल के वास्ते से, ये जिंदगी है। अब यहां पर वही बात आती है कि भाई कुछ चीजें जो है ना वो एब्स्ट्रैक्ट होती है ना, एब्स्ट्रैक्ट, ठीक है, यानी मैथमेटिकली वो न्यूमेरिकली आप उसको देख नहीं सकते, उसको समझ नहीं सकते, वन प्लस वन के जरिए से नहीं समझ सकते, वो कुछ एब्स्ट्रैक्ट, यानी उनका ताल्लुक जो है ना वो कुछ नजरियात के साथ होता है, कुछ सोच अफकार के साथ होता है। तो ऐसी जो चीजें होती हैं ना वो फिर समझ में नहीं आती कि वो तुम्हें जिंदगी देने वाली है। तो भाई हम तो पहले ही जिंदा है, और हम तो क्या काफिर भी जिंदा है और मुशरिक भी जिंदा है और दीन के दुश्मन भी जिंदा है, तो फिर ये कह रहे हैं कि जो तुम्हें जिंदगी देने वाली है, तो इस तरह से ये चीज एब्स्ट्रैक्ट हो गई। तो एब्स्ट्रैक्ट चीजें जो है उनके साथ क्या उसूल चलता है कि वो अपने जिद से समझ में आती हैं, ठीक है, बे अजदाद हिम, अपने जिद से वो चीजें समझ में आती हैं, तो उनकी जिद को भी देखना पड़ता है। तो जिद क्या है जिंदगी की? जिद है जिंदगी की मौत। ठीक है, तो अब इस आयत की इंटेंसिटी को समझने के लिए हमें मौत को देखना पड़ेगा कि क्या मतलब कि जो अल्लाह का दीन है इसके बगैर जो है ना, देयर इज नो जिंदगी, इसके बगैर मौत ही मौत है, इसके बगैर दूसरे ऑप्शंस नहीं है कि दूसरा ऑप्शन चूज करके भी बचत हो जाएगी, कामयाबी हो जाएगी, बच जाएंगे। नहीं, बचना सिर्फ और सिर्फ इस दीन के अंदर, इसके अलावा बचने की कोई दूसरी सूरत है ही नहीं। बस बर्बादी है, बस मौत है, बस खराबी है, और ये खराबी दीन के बिल्कुल बगैर हो तो कामिल खराबी है, हमेशा हमेशा की खराबी है। तो दीन का दाई इस वाली आयत के ऊपर अगर शक में मुब्तला हो और वो ये सोचे कि भाई ये अगर दीन पर आ गए तो बहुत अच्छी बात है, इनका भी फायदा हो जाएगा, बाकी मुसलमानों का भी फायदा हो जाएगा और आसानियां हो जाएंगी, ये हो जाएगा, वो हो जाएगा, लेकिन अगर नहीं भी आए ना तो भी कोई इतना बड़ा मसला कोई थोड़ी है, बट ठीक है यार, जरूरी को थोड़ी हर बंदा मेरी बात माने, जरूरी को थोड़ी हर बंदा जो है वो एक ही तरीके से सोचे। अच्छा, यहां पर एक बात बहुत अहम है कि यहां पर जो है वो फरोई मसाइल मुरादी नहीं है। यहां पर लिमा युहयीकुम का मतलब ये नहीं है कि जब तक वो इमाम अबू हनीफा के तरीके से हाथ नहीं बांधेंगे तो वो मर जाएंगे, और अगर उन्होंने इमाम शाफी के तरीके से जो है वो आमीन बिल जहर कर ली, या उन्होंने जो है वो अगर रफा दैन कर लिया, या उन्होंने किसी और मसले को वितर जो है वो तीन की बजाय दो और एक करके पढ़ ली, तो वो मर जाएंगे, खत्म हो जाएंगे, उनकी बर्बादी हो जाएगी, उनके जो है वो निजात के रास्ते बंद हो जाएंगे। नहीं, ये फरोई मसाइल है, यहां पर फरोई मसाइल की बात नहीं हो रही, यहां पर उसूलियात की बात हो रही है, यहां पर बुनियादी अकायद की बात हो रही है, यहां पर बुनियादी अफकार की बात हो रही है। अगर इस माइंडसेट के ऊपर मेरी बीवी नहीं आई, इस माइंडसेट के ऊपर मेरा शौहर नहीं आया, मेरी औलाद नहीं आई, मेरे वालिदैन नहीं आए, मेरे अजीज अकारिब रिश्तेदार नहीं आए, तो फिर इट्स नॉट दैट कि कोई और रास्ते से वो कामयाबी हासिल कर लेंगे या किसी और रास्ते से वो बच जाएंगे। इस तरीके से दाई को सोचना जरूरी है, और इसी तरीके से सोचने के बाद ही दीन की दावत के अंदर वो कैफियत पैदा हो सकेगी जो कि डिजायर्ड कैफियत है। जब तक ये सोचते रहेंगे ना कि दिस इज वन ऑफ द वेज टू सक्सीड एंड देर आर अदर वेज टू सक्सीड एज वेल, या निजात के लिए, चलो सक्सेस को छोड़ दो, ठीक है, बचने के लिए ये भी एक रास्ता है और दूसरे भी रास्ते हैं, और उसके लिए एक बड़े सटल किस्म की कैफियत दिल के अंदर रहेगी, इत्मीनान की कैफियत रहेगी ना, तो ये ऐसा ही है कि आप अल्लाह के दीन के ऊपर शक में मुब्तला है, जिसके लिए अल्लाह ताला ने हुक्म फरमाया पूरी उम्मत को बवास्ते नबी अलैहिस्सलाम के फला तकूनन्ना मिनल मुमतरीन, जरूर बिल जरूर हरगिज नहीं तुम शक होने वालों में, शक करने वालों में मुब्तला होना। तो अब बंदा जब इस तरीके से सोचता है ना, तो सबसे पहले तो उसके दिल से दुआ निकलती है अपने रिश्तेदारों के लिए, अपने दोस्त अहबाब के लिए, दूसरे इंसानियत के लिए, उम्मत के लिए, दिल से दुआ निकलती है, हिदायत की दुआ। फिर वो बंदा जो होता है वो अल्लाह ताला से मदद का तलबगार होता है, मदद के लिए अल्लाह ताला से दुआ करता है, और फिर उसकी फिक्र जो होती है ना वो पार्ट टाइम फिक्र नहीं रहती, 9 to 5 वो दीन का काम नहीं कर रहा होता, या 4 to 7 वो दीन का काम नहीं कर रहा होता, बल्कि वो 24 hours इसी फिक्र के अंदर रहता है, 24 घंटे, 365 डेज ऑफ अ ईयर एंड ऑल ओवर हिज लाइफ वो दीन ही की फिक्र में रहता है, क्योंकि उसको पता है कि इसके बगैर कोई रास्ता नहीं है, मेरी भी निजात का और किसी भी दूसरे की निजात का। हमने इस दीन की रियलिटी को समझा नहीं है। पिछले हफ्ते काफी सारी बात हुई थी अल्लाह के बारे में, लेकिन ये दीन भी अल्लाह ही का दीन है। अल्लाह को अहमियत देना और अल्लाह के दीन को अहमियत देना, अल्लाह के कुरान को अहमियत देना, अल्लाह के वादों को अहमियत देना, इसको हमें अल्लाह ताला से मांगना चाहिए कि ऐ अल्लाह हमें ऐसी कैफियत अता फरमा दीजिए कि हम वाकई आपके दीन के बारे में यकीन में आ जाएं, और शक करने वालों से हमारे राम नाम को आप निकाल दीजिए। जैसे भी बन पड़े अल्लाह, आपके लिए काम बहुत आसान है, मेरे लिए ये बहुत मुश्किल है, मैं बहुत डिस्ट्रैक्टेड हूं, मैं बहुत बेचैनियों का शिकार हूं, मेरे इर्द गिर्द की हर चीज जो है वो इसके खिलाफ है, अल्लाह ये मेरे बस में बिल्कुल भी नहीं मुझे नजर आता, लेकिन अल्लाह आपके लिए ये बहुत आसान काम है, आप कर दीजिए। ऐसे जब बंदा अपनी तड़प को पेश करता है ना अल्लाह ताला के सामने, तो अल्लाह ताला को कुछ नहीं मिलता उसको रद्द करके कि नहीं नहीं पहले टू मच लोग जो है वो मेरे दीन की फिक्र कर रहे हैं, अब जो है ना वो जगह खत्म हो गई है दीन की ट्रेन के ऊपर। नहीं, दीन की ट्रेन के ऊपर कभी भी जगह खत्म नहीं होगी, अल्लाह ताला के पास बहुत जगह है, इसकी हम बिल्कुल फिक्र ना करें कि नहीं अल्लाह ताला मानेंगे नहीं मानेंगे पता नहीं, बिल्कुल यकीन के साथ अल्लाह ताला से इस दुआ को हमें मांगना चाहिए। अल्लाह ताला बात की समझ अमल की तौफीक अता फरमाए। व आखिर दुआना अन अलहम्दुलिल्लाह रब्बिल आलमीन। तौबा कलमात पढ़ लीजिए, बिस्मिल्लाहिर रहमानिर रहीम, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, आमनतु बिल्लाहि وملائكته وكتبه ورسله واليوم الآخر والقدر خيره وشره من الله تعالى والبعث بعد الموت، آمنت بالله كما هو بأسمائه وصفاته وقبلت جميع أحكامه إقرار باللسان وتصديق بالقلب، أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله، أستغفر الله ربي من كل ذنب وأتوب إليه برحمتك يا أرحم الراحمين. بتانا ہماری اس توبہ قبول فرمائے اور اس کے اوپر ہمیں استقامت عطا فرمائے. جو معاملات مشائخ بتاتے ہیں بس ایک دفعہ سن لیجئے، استغفار کی تسبیح کر لیں صبح شام 100 مرتبہ، درود شریف کی تسبیح کر لیں صبح شام 100 مرتبہ، قرآن شریف کے روزانہ کچھ نہ کچھ تلاوت کر لیں، علم اور ارادے سے اللہ تعالیٰ کے کسی بھی حکم کی نافرمانی اگر ہو رہی ہو تو اس کو چھوڑ دینا، یہ چوتھا معمول ہے. اور پانچواں معمول ہے، تھوڑی دیر کے لیے میں آپ کو کام کاج سے فارغ کر کے اللہ تعالیٰ کی یاد کی نیت سے بیٹھ جائیں اور دل میں تصور کریں کہ اللہ کی رحمت آ رہی ہے، میرے دل میں سما رہی ہے، میرے دل سے گناہوں کی ظلمت اور سیاہی دور ہو رہی ہے، اور میرا دل کہہ رہا ہے اللہ اللہ اللہ. یہ مراقبہ اور پانچواں معمول ہوا. چھٹا معمول رابطہ شیخ کا معمول کہلاتا ہے، یعنی دین جو ہے وہ آپ انفرادی لیول کے اوپر، پرسنل لیول کے اوپر اپنی زندگی پہ اپلائی کرتے ہوئے اپنے شیخ کے مشوروں اور نصیحتوں کے ساتھ سیکھنا اور اس کے اوپر عمل کی مقدور بھر کوشش کرنا. یہ کل 6 معمولات ہیں: استغفار، درود شریف، قرآن شریف، وقوف قلبی یعنی علم و ارادے سے کام گناہ کرنا چھوڑ دینا، مراقبہ اور رابطہ. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہم سب کے آنے کو، جمع ہونے کو دین کی نسبت سے، دین کی نیت سے، دین سیکھنے کی نیت سے ہم سب سے قبول فرمائے، اور ہمارے لیے اپنی رضا کے فیصلے فرمائے، اپنی محبت کے فیصلے فرمائے، اور جو کچھ ہماری جائز ضروریات ہیں جن سے کہ ہم سے بھی زیادہ ہمارا پروردگار پہلے سے واقف ہے، اللہ تعالیٰ اپنے رائے خزانوں سے ہمیں وہ تمام جائز حاجات جو ہے وہ پورا فرمائے، اور اپنے مقبول بندے بندیوں میں ہم سب کو شامل فرمائے،
وآخر دعوانا ان الحمد للہ رب العالمین. نماز کے لیے صفحے بنا لیجیے.